नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल असोज 9 गते बिहिबार, असोज शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार 25 सेप्टेम्बर सन् 2025, नेपाल सम्वत 1145, आज कौलाथ्व 4। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। सुशासनका पाइला पर्खिरहेको जुत्ता शीर्षकको खबरलाई कान्तिपुरले प्रमुख खबर बनाएको छ। जेएनजी आन्दोलनको बलमा सत्ता बदलिएको दुई सत्ता भइसक्यो, तर त्यस आन्दोलनका अनेक दृश्य सामाजिक सञ्जालमा अझै घुमिरहेका छन्। तिनमा सर्वाधिक चर्चा र चासो बनेको दृश्य हो रगतले लतपतिएको सेतो जुत्ता। जेएनजी विद्रोहको आइकन बनेको यो जुत्ताबारे सामाजिक सञ्जालमा अनेकन अड्कलबाजी भेटिन्छन्। आखिर यो जुत्ता थियो कसको? कसको रक्तामे खुट्टाबाट छुटेको थियो यो जुत्ता? खोजबिन गर्दा थाहा भयो यो जुत्ता 28 वर्षीय प्रकाश बोहराको हो। दैलेख नारायण नगरपालिका 8 स्थायी घर भएका प्रकाश अहिले ट्रमा सेन्टरमा उपचाररत हुनुहुन्छ। आन्दोलनको पहिलो दिन 23 भदौमा 11 बजेतिरै प्रकाश साथीभाइसँग माइती घर पुग्नु भएको थियो। उहाँ आफ्नो पुस्ताको आवाज घन्काउँदै बानेश्वरतिर लम्किनुभयो। प्रहरीले अश्रु ग्यास प्रहार गर्दा पनि प्रवाह गर्नुभएन। संसद भवनको पर्खाल नेरी पुग्नुभयो। केही प्रदर्शनकारीले संसद भवन बाहिरको पर्खाल भत्काउन शुरू गरिसकेका थिए। त्यही मिसिएर मैले फलामे बार तान्दै गर्दा देब्रे खुट्टामा गोली लाग्यो, म लत्रक्कै परे, अस्पतालको बेडमा रहेका प्रकाशले सुनाउनुभयो। गोली लाग्दै गर्दा सँगै गएका उहाँको सालो पर्ने विप्लव थापाले भिडियो खिचिरहनु भएको थियो। भिडियोमा प्रकाशको सेतो जुत्ता प्रष्टै देखिन्छ। उहाँलाई गोली लागेपछि भने आन्दोलनकारी तितरबितर भएको भिडियोमा देखिएको छ। गोली लागेपछि खुट्टा रक्ताम्य भएको र साथीहरूले एम्बुलेन्समा चढ़ाएको प्रकाशलाई याद छ। मेरो खुट्टा लत्रिरहेको थियो, एम्बुलेन्समा हान्ने बेला कसैले जुत्ता खोल्दै भनेको सुनेको थिए। खुट्टाबाट कसैले जुत्ता खोलिदिएको पनि सम्झना छ, उहाँले सुनाउनुभयो। त्यसपछि मलाई यहाँ ट्रमा सेन्टर ल्याइएछ। दाहिने खुट्टाको जुत्ता यही आएपछि स्वास्थ्यकर्मीले खोलिदिनुभयो। ट्रमा सेन्टरमा उहाँको खुट्टाको शल्यक्रिया गरिएको थियो। आईसीयूमा उपचार चलिरहेका बेला प्रकाशले कसैको रक्ताम्य जुत्ताको फोटो भाइरल भएको सुन्नुभएको थियो, तर त्यो आफ्नै हो भन्नेमा उहाँलाई थाहा थिएन। आन्दोलनपछिको 9 दिन विप्लवले सुनाउनुभयो, बेनाजु तपाईँको जुत्ता पूरै भाइरल छ त। शुरूमा त उहाँले यसलाई सामान्य रूपमा लिनुभयो। दुई दिनपछि आईसीयूमा नर्सहरूसँग मोबाइल मागेर भाइरल भएको त्यो फोटो निहालेर हेर्नुभयो, उहाँले सुनाउनुभयो। त्यसपछि म निश्चित भए त्यो मेरै जुत्ता हो। त्यो जुत्तासँगै फेरि म आन्दोलनको सम्झनामा पुगे। प्रकाशले विवरण सुनाएपछि उहाँको दाहिने जुत्ताबारे अस्पतालको इमर्जेन्सी कक्षमा बुझियो। इमर्जेन्सीमा कार्यरत सरसफाईकर्मीले उहाँको खुट्टामा भएको दाहिने जुत्ता अस्पतालमा खोलिएको र जोड़ा नभएका कारण त्यसलाई फोहोर व्यवस्थापन गर्दा फालिएको जानकारी दिएका छन्। यो जुत्ताको कथा यतिमै सीमित छैन, यससँग प्रकाशको संघर्षपूर्ण विगत पनि जोड़िएको छ। 2073मा हेल्थ असिस्टेन्ट पास गरेपछि प्रकाश लोकसेवा आयोगको परीक्षाको तयारीमा जुट्नु भएको थियो। भने जस्तो नभएपछि उहाँले केही समय विभिन्न परियोजनामा काम गर्नुभयो। केही समय दैलेख कारागारको स्वास्थ्य सेवा शाखामा पनि काम गर्नुभयो। घरको सानो किराना पसल र सामान्य खेतीपातीबाट हुने आमदानीका भरमा घर खर्च नचल्ने भएपछि प्रकाश आत्तिनु भएको थियो। भूकम्पले भत्काएको घर बनाउँदा ऋण लागेको थियो। ऋण बढ्दै गएपछि उहाँले विभिन्न विकल्प खोज्नुभयो, धेरैमा असफल हुनुभयो। उहाँको छटपटि बढ़िरहेका बेला रूस युक्रेन युद्ध शुरू भयो। साथीभाइको सल्लाहमा उहाँले रूसी सेनामा भर्ती हुन जाने निर्णय लिनुभयो। 2 वर्ष अघि प्रकाश रूसी सेनामा भर्ती पनि हुनुभयो। युक्रेन विरूद्धको लड़ाईमा होमिनुभयो। यसरी रूसी सेनामा भर्ती भएका करिब 73 नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ। 50 जनाको डीएनए रिपोर्ट आउन बाँकी छ। 8 जना युक्रेनमा बन्धक छन्। कैयौं घाइते र सम्पर्कविहीन छन्। तर संयोगले प्रकाश भने 5 महिना अघि सकुशल नेपाल फर्कनु भएको थियो। लड़ाईका क्रममा युक्रेनको दोनेस्कसम्म पुग्नुभएका उहाँले भन्नुभयो, मसँगै तालिम लिएका साथीहरू मारिए, म बालबाल बाँचेर फर्किए तर आफ्नै देशको हितका लागि सड़कमा ओर्लिँदा गोली खाए। रूसी सेनाको कमाईबाट उहाँले मोटरसाइकल किन्नुभयो। घर फर्किँदै गर्दा नेपालगंजको एक पसलमा उहाँले सेलमा राखिएका दुई जोड़ जुत्ता पनि किन्नुभयो। त्यसमा एक जोड़ थियो अहिले भाइरल बनेको सेतो जुत्ता, साम्बा ब्राण्डको त्यो जुत्ता उहाँले 1500 रूपियाँमा किन्नुभएको थियो। यो प्रसंगलाई आजको कान्तिपुर दैनिकले सुशासनका पाइला पर्खिरहेको जुत्ता शीर्षक दिएर प्रकाशन गरेको छ। पुननिर्माण र निर्वाचनमा सरकारको ध्यान, सरकारी खर्चमा व्यापक कटौती शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं। सार्वजनिक संरचनाको पुननिर्माण र निर्वाचनको खर्च व्यवस्थापनका लागि सरकारले अहिलेसम्मकै सबैभन्दा ठूलो खर्च कटौतीको निर्णय गरेको छ। विगतदेखि नै चालू खर्च घटाउने र मिदवेयी बन्ने रटान लाग्दै आए पनि सरकारले यसपटक खर्च कटौतीमा ठोस कदम चालेको हो। जेएनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना बनाउनु पर्ने, फागुनको निर्वाचनका लागि ठूलो स्रोत जुटाउनु पर्ने र आर्थिक पुनरूत्थान र राहत समेत उपलब्ध गराउनु पर्ने भएकाले असोज 5 गतेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। मन्त्री परिषदको निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले मंगलबार सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गरिसकेको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। दशैंको मुखमा ठाउँ ठाउँमा पहिरो, त्रासमा यात्रा शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। दशैं मनाउन घर जाने क्रम बढ़िरहेकै बेला वर्षाले ठाउँ ठाउँमा सड़कलाई क्षति गर्दा यात्रा सकसपूर्ण बनिरहेको छ। काठमाडौँ उपत्यकाबाट अधिक संख्यामा यात्रु बाहिरिने नागढुङ्गा नारायणगढ सड़कमा पहिरोले अवरोध गर्दा यात्रु अलपत्र परिरहेका छन्। सवारी चाप बढ़ी हुने पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटोल खण्डको दाउन्नेमा पानी पर्न साथ आउजाउमा समस्या हुने गरेको छ। नागढुङ्गा मुगलिन सड़क अन्तर्गत धादिङको जबाङ खोला नजिकै सोमबार राति 11 बजे सुक्खा पहिरो खसेपछि सवारी आवागमन अवरूद्ध बनेको थियो। पहिरो पन्छाएर 16 घण्टापछि मंगलबार दिउँसो दुईतर्फी रूपमा सवारी साधन सञ्चालन गरिएकामा बुधबार राति फेरि पहिरो खसेको छ। यही खण्डको घोप्टे भीरमा पनि पहिरो गएको छ। मुगली नारायणगढ सड़क अन्तर्गत चितवनको तुइन खोलामा पनि पहिरोले आवागमन ठप्प छ। दशैंको मुखमा ठाउँ ठाउँमा पहिरो, त्रासमा यात्रा शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। निजामतीमा दरबन्दी मिलान गृह कार्य शीर्षकको खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। निजामती प्रशासनमा अनावश्यक खर्च कटौती गर्ने र कर्मचारीको कार्यबोझ कम गर्ने उद्देश्यले सरकारले कर्मचारीको दरबन्दी मिलाउन गृह कार्य थालेको छ। जेएनजी आन्दोलनपछि बनेको सरकारले प्रशासनलाई चुस्त दुरूस्त बनाई सेवा प्रवाहमा प्रभावकारिता ल्याउने उद्देश्यले अहिले निजामती सेवामा अनावश्यक कर्मचारीको दरबन्दी कटौती तथा मिलान गर्ने कार्य गृह कार्य थालेको हो। कामको चाप धेरै हुने मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा यातायात कार्यालय लगायतका निकायमा कर्मचारीको दरबन्दी बढ़ाएर अन्य कार्यालयमा कर्मचारीको दरबन्दी कम गर्ने योजना सरकारले बनाएको छ। अहिले आवश्यकता र औचित्यका आधारमा भन्दा पनि पहुँचका आधारमा कर्मचारीको दरबन्दी कायम रहँदै आएको थियो। वर्तमान सरकारले भने अनावश्यक दरबन्दी मिलान र कटौती गर्ने गृह कार्य थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। भौतिक पूर्वाधार पुननिर्माण कोष स्थापना जुड्दै सहयोग शीर्षकको खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। जेएनजी आन्दोलनका क्रममा जलेका, भत्केका र तोडफोड़ भएका भौतिक संरचनाको पुननिर्माणका लागि बनाइएको कोषमा सहयोग जुट्न थालेको छ। कोष स्थापना भएको पहिलो दिन बुधबार नै कोषमा रकम जम्मा हुन शुरू भएको अर्थमन्त्री एवं समितिका अध्यक्ष रामेश्वर खनालले जानकारी दिनुभयो। कोषमा पूर्व सांसद एवं व्यवसायी दिव्यमणि राज भण्डारीले 51 लाख रूपियाँ जम्मा गरेको अर्थमन्त्री खनालले जानकारी दिनुभयो। जेएनजी आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुननिर्माणका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्न सरकारले समिति गठन गरेको थियो। क्षति भएका संरचनाको पुननिर्माण तथा मरमत, आर्थिक पुनरूत्थान, राहत र पुनस्थापना सम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मन्त्री परिषदको असोज 5 गतेको बैठकले भौतिक पूर्वाधार पुननिर्माण समिति गठन आदेश 2082 जारी गरेको थियो। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। तपाईँ यति बेला रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको कारोबार दैनिकमा निजी क्षेत्रका 6 केबलकार सहित 20 परियोजना राष्ट्रिय प्राथमिकताको सूचीमा शीर्षकको खबर प्रकाशित छ। सरकारले 20 परियोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा समावेश गरेको छ। निजी क्षेत्रले बनाउन लागेका 6 केबलकार सहित 20 आयोजना सरकारी प्राथमिकतामा परेका हुन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारी लगानीमा निर्माणाधीन विभिन्न औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह र पेट्रोलियम पाइपलाइनलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरिएको छ। साथै निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई पनि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राखिएको छ। जेनजी आन्दोलनबाट विस्थापित केपी ओली नेतृत्वको सरकारले यी परियोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा समावेश गरेको थियो। सूची राजपत्रमा प्रकाशित भएसँगै यी परियोजनाले राज्यबाट विभिन्न सुविधा पाउनेछन्। यी परियोजना निर्माणमा कुनै समस्या आए राज्यले अग्रसरता लिएर समाधान गर्नेछ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा पत्नी रवि लक्ष्मीको जीवन रक्षा कामना गर्दै पूर्व प्रधानमन्त्री खनाल शीर्षकको खबर प्रकाशित छ। पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी पत्नी रवि लक्ष्मी चित्रकारको गम्भीर अवस्थामा भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ। जेनजी आन्दोलनका क्रममा घरभित्रै रहेको समयमा प्रदर्शनकारीले लगाएको आगोले उहाँका दुवै हात जलेका थिए भने फोक्सो र श्वास नलीमा गम्भीर असर देखिएको थियो। किर्तिपुर स्थित वन अस्पतालमा उपचारका क्रममा संक्रमण फैलिँदै गएपछि उहाँको बायाँ हात काटेर फालिएको थियो। जलेको घाउमा संक्रमणसँगै निमोनिया पनि देखिएपछि स्वास्थ्य गम्भीर बन्दै गएकाले उहाँलाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको हो। उपचारमा सँगै रहनुभएका पूर्व प्रधानमन्त्री खनालले पत्नीको स्वास्थ्य अवस्थामा खासै सुधार नदेखिए पनि थप नबिग्रिएकाले आशावादी रहेको बताउनुभयो। अपोलो अस्पतालका चिकित्सकले पछिल्लो समय उहाँमा सेप्सिस संक्रमणले शरीरका अंग तन्तु कोषमा क्षति पुर्याउनु देखिएकाले त्यसको उपचार पहिलो प्राथमिकतामा रहेको बताएको खनालको भनाई छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। सहकारीलाई मल उठाउन समय सीमा शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। सरकारले रासायनिक मलको वितरण प्रणालीलाई छिटो छरितो पार्न समय निर्धारण गरेको छ। नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदन परियारले रासायनिक मलको आपूर्ति व्यवस्था सहज पार्न वितरण प्रणालीलाई प्रभावकारी बनाउन समय निर्धारण गर्नुभएको हो। किसानलाई सहज रूपमा वितरण गर्न सहकारीलाई मल उठाउनका लागि समय निर्धारण गरिएको हो। बजारमा माग अनुसार मलको आपूर्ति नहुँदा र गोदाममा भएको मल समयमा वितरण नहुँदा किसानले मल नपाउने समस्या छ। कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदन परियारले मलको वितरण प्रणालीलाई व्यवस्थित गर्न सहकारीलाई मल उठाउनका लागि समय निर्धारण गरिएको जानकारी दिनुभयो। यो खबर गोर्खापत्रमा प्रकाशित छ। विपिनको रिहाईको पहल, आमा र बहिनी अमेरिकातर्फ शीर्षकको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। इजरायलको किबुज आलुमिमबाट 23 असोज 2080 हमासको अपहरणमा पर्नुभएका विपिन जोशीको रिहाई पहलका लागि परिवारजन अमेरिका प्रस्थान गरेका छन्। हमासको अपहरणमा परेका इजरायलका अन्य व्यक्तिका परिवारजनसँगै उनीहरू न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघका पदाधिकारीसँग भेटवार्ता लगायतका कार्यक्रममा सहभागी हुने भएका हुन्। विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार करिब एक साताका लागि अमेरिका प्रस्थान गरेका हुन्। उनीहरूको हवाई टिकट र बसोबास लगायतको सबै व्यवस्था इजरायल स्थित परिवारहरूसँग समन्वय गर्ने संस्थाले बेहोरेको छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा विश्वभर उच्च रक्तचाप पीड़ित 1,40,00,00,000 शीर्षकको खबर प्रकाशित छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सार्वजनिक गरेको ताजा तथ्याङ्कले सन् 2024 आइपुग्दा उच्च रक्तचाप हाई ब्लड प्रेसरबाट पीड़ित हुने व्यक्तिको संख्या 1,40,00,00,000 नाघेको जनाएको छ। तथ्याङ्कले चेतावनी दिएको छ हृदयघात, मस्तिष्कघात, दीर्घकालीन मृगौला रोग र डिमेन्सिया जस्ता रोगको मुख्य कारण मानिने उच्च रक्तचाप विश्वव्यापी स्वास्थ्य संकट बन्दै गएको छ। प्रतिवेदनले झन चिन्ताजनक तथ्य उजागर गरेको छ। 5 मध्ये 1 जनाले मात्र औषधि सेवन गरेर वा जीवनशैली परिमार्जन गरेर रोगलाई नियन्त्रणमा राखेका छन्। बाँकी 4 जनाले उपचार नगर्दा वा ढिलाइ गर्दा अकाल मृत्यु भोगिरहेका छन्। उच्च रक्तचाप नियन्त्रण योग्य समस्या हो तर व्यवस्थाले महामारीको रूप लिँदैछ, प्रतिवेदनमा उल्लेख छ। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीले बिदा दिनुहोस्। नमस्कार।